नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल असोज महिनाको 10 गते बिहिबार, आश्विन कृष्ण नवमी, तदनुसार सेप्टेम्बर 26 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। उच्च स्तरीय भेटवार्तामा प्रधानमन्त्री ओली शीर्षकमा गोर्खापत्रले मुख्य समाचार बनाएको छ। संयुक्त राष्ट्रसंघको 79 महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टब बीच हिजो भेटवार्ता भएको छ। उहाँहरूबीच राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो। भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोक बहादुर थापा लगायत सहभागी हुनुहुन्थ्यो। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र सामोओका प्रधानमन्त्री फैमे नाओमी माताफा बीच पनि हिजै भेटवार्ता भएको छ। उहाँहरूबीच राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो। भेटका अवसरमा प्रधानमन्त्री ओलीले आपसी हित र पारस्परिक सहयोग आदान प्रदानका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमालले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीद्वारा सेप्टेम्बर 11 राष्ट्रिय स्मारक केन्द्रमा श्रद्धांजलि व्यक्त उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो वर्ल्ड ट्रेड सेन्टर क्षेत्र स्थित सेप्टेम्बर 11 राष्ट्रिय स्मारक केन्द्रमा पुगेर मृतकहरूप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। उक्त स्मारकलाई 9/11 स्मारकका रूपमा चिनिन्छ। सन् 2001 अल कायदा सम्बद्ध आतंककारी समूहले अपहरण गरेको दुईवटा हवाई जहाज ट्विन टावरमा ठोकिँदा 2977 जनाको निधन भएको थियो। उक्त स्थानमा हाल संग्रहालय र वाटर पार्क निर्माण गरिएको छ। स्मारकमा मारिएका सबैको तस्विर र विस्तृत विवरण सहित विद्युतीय अभिलेख राखिएको छ। प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका साक्य लगायत भ्रमण दलका अन्य सदस्यको सहभागिता रहेको थियो। प्रधानमन्त्री ओलीलाई संग्रहालयका अधिकारीले उक्त आततायी घटना र त्यसका अवशेष समेटेर बनाइएको अत्याधुनिक संग्रहालयबारे अवगत गराउनु भएको थियो। प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार रिमालले उक्त घटनाको पीड़ा स्मरण र धैर्य महसुस गरिएको बताउनुभयो। उच्च स्तरीय भेटवार्तामा प्रधानमन्त्री ओली गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो। यसै गरी समकक्षीसँग परराष्ट्र मन्त्री द्विपक्षीय हितका विषयमा छलफल अर्को शीर्षकमा गोर्खापत्रले खबर प्रकाशित गरेको छ। संयुक्त राष्ट्रसंघको 79 महासभामा सहभागी हुने क्रममा न्यूयर्कमा रहनुभएकी परराष्ट्र मन्त्री डाक्टर आरजू राणाले दक्षिण कोरिया र फिलिपिन्सका विदेश मन्त्रीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। दक्षिण कोरियाका विदेश मन्त्री चो ताय युलसँग भएको भेटमा नेपाल कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे छलफल भएको परराष्ट्र मन्त्री राणाको निजी सचिवालयले जनाएको छ। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध पारस्परिक सम्मान र समझदारीमा आधारित रहेको तथा त्यसलाई आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको थियो। त्यसै गरी उहाँहरूबीच यस वर्ष दुवै देशले मनाइरहेको नेपाल कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको 50 वार्षिकोत्सवबारे पनि कुराकानी भएको थियो। नेपाल र कोरिया बीच सन् 1974 कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। परराष्ट्र मन्त्री डाक्टर राणाले कूटनीतिक सम्बन्ध स्थापनाको सुवर्ण जयन्तीका अवसरमा उच्च स्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने भन्दै विदेश मन्त्री मार्फत कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गर्नुभयो। भेटका क्रममा पछिल्लो समय रोजगार अनुमति प्रणाली ईपीएस मार्फत नेपालीलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्र सेवकलाई दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्र मन्त्रीले सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो। साथै विगत लामो समयदेखि नेपालको सामाजिक आर्थिक लगायत क्षेत्रमा दक्षिण कोरिया सरकारले पुर्याउँदै आएको सहयोगको पनि उहाँले सराहना गर्नुभएको थियो। परराष्ट्र मन्त्री डाक्टर राणाले कोरियालाई नेपालमा थप लगानीका लागि पनि आग्रह गर्नुभएको थियो। नेपालमा प्रत्यक्ष लगानी गर्ने राष्ट्रमध्ये दक्षिण कोरिया प्रमुख देश हो। अघिल्लो आर्थिक वर्षमा नेपालमा दक्षिण कोरियाको करिब 12 अर्ब रूपियाँ लगानी आएको थियो। नेपालले संयुक्त राष्ट्र संघको मानवाधिकार परिषद सुरक्षा परिषदमा उम्मेद्वारी दिएकाले कोरियाली सहयोगका लागि परराष्ट्र मन्त्रीले आग्रह गर्नुभएको थियो। त्यसै गरी परराष्ट्र मन्त्री डाक्टर राणाले मंगलबार फिलिपिन्सका विदेश मन्त्री एनरिक ए मानालोसँग पनि भेटवार्ता गर्नुभयो। त्यस क्रममा उहाँहरू बीच आपसी हित र साझा चासोका साथै भावी सहकार्यबारे कुराकानी भएको थियो। साथै परराष्ट्र मन्त्रीले संयुक्त राष्ट्र संघको मानवाधिकार परिषद र सुरक्षा परिषदमा नेपाललाई सघाउन फिलिपिन्ससँग अनुरोध गर्नुभयो। यसैबीच परराष्ट्र मन्त्री डाक्टर आर्चू राणासँग अमेरिकाका राजनैतिक मामिला सम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग न्यूयर्कमा भेटघाट भएको छ। भेटका अवसरमा दुई देशबीच दशकौंदेखि रहँदै आएको सहकार्यलाई उच्च स्तरीय भेटघाटको आदान प्रदानले थप मजबूत बनाउन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा राष्ट्रपति डाक्टर राणाले अमेरिका नेपालको आर्थिक विकास र व्यापारिक साझेदारीका लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभएको थियो। नेपाल र अमेरिका बीच विगत 77 वर्षदेखि निकट आत्मीय र सहकार्यात्मक सम्बन्ध रहेको विषयमा उहाँहरूको छलफल भएको थियो। समकक्षीसँग परराष्ट्र मन्त्री द्विपक्षीय हितका विषयमा छलफल गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो। मोरङको उमागौरी कृषि सहकारीको 14,56,00,000 हिनामिना राजनीतिक शक्तिको आडमा लेखा समिति सभापति पोखरेलकी पत्नीलाई उन्मुक्ति दिइदै शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार छ। मोरङको उमागौरी कृषि सहकारीको 14,56,00,000 हिनामिना प्रकरणमा एमाले सांसद एवं सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जना कोइरालालाई राजनैतिक दबावमा उन्मुक्ति दिने गरी फाइल अगाडि बढ़ाइएको छ। कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले उनको नाम काटेर प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेको जनाइएको छ। जबकि अञ्जला 6 वर्ष सहकारीको सञ्चालक सदस्य थिइन्, त्यो अवधिसहितको 10 वर्षका कागजात पत्र नै सहकारीबाट गायब पारिएका छन्। धनपाल थान गाउँपालिका 4 रहेको सहकारीका पीड़ितले अध्यक्ष पदाधिकारी र सञ्चालक सदस्य विरूद्ध प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए, जसमा पोखरेलकी पत्नी अञ्जनाको नाम पनि केटान गरिएको थियो। तर राजनीतिक पहुँचका आधारमा रजिस्ट्रारको कार्यालयले उनको नाम हटाएको छ। करिब 1.5 वर्ष अघि नै पीड़ितहरूले दिएको उजुरीमा रजिस्ट्रार कार्यालयले व्यवस्था गर्दै आएको थियो। मुद्दा चिर्दै गएपछि गत 24 मात्र अञ्जलाको नाम काटेर अनुसन्धान प्रक्रिया अघि बढ़ाउन प्रहरीलाई पत्राचार गरिएको थियो। योजनाबद्ध रूपमा बचतकर्ताका नाममा बैंकबाट 10,00,000 दरले ऋण झिकियो, तर आधा मात्रै दिएर ठगी गरियो। उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ, सहकारीका अध्यक्षले 4% ब्याजमै बिना धितो 10,00,000 ऋण पाइने भनेपछि शेयर किने 5,42,000 मात्र ऋण पाए, तर ब्याङ्कबाट मेरो नाममा सहकारीले 10,00,000 लिएको रहेछ। यो भनाई हो राजेश शाहको। त्यसै गरी सेराज अन्सारी भन्नुहुन्छ, 4% ब्याजदरमा 10,00,000 ऋण पाइने भनेपछि पत्नीको नाममा 20,000 शेयर किने 2,00,000 मात्र दियो। नबिलले 10,00,000 ऋण लिएको भन्यो, हाम्रो नाममा सहकारीले अर्कैलाई पैसा दिएको रहेछ। त्यसै गरी नारायण खनालको भनाई छ, बिना धितो सहकारीबाट 8,78,000 ऋण लिएको थिए, 5,72,000 तिरेपछि नबिल ब्याङ्कबाट फोन आयो, किस्ता आएकै छैन, बुझाउनुहोला नत्र कालो सूचीमा पर्नुहुन्छ, त्यसपछि त खङरङ्गै भए। विराटनगर स्थित उमागौरी कृषि सहकारीका बचतकर्ताको पैसा त डुबेकै छ, अचम्म के छ भने महिला ऋणीहरू पनि उठ्नै नसक्ने गरी ठगिएका छन्। ऋणीहरू धेरै जसोले किस्ता र ब्याज खुरूखुरु सहकारीमा बुझाए पनि अहिले ऋण तिर्न भन्दै ब्याङ्कले ताकेता गरिरहेको छ। सहकारी संचालकले महिलालाई उद्यमको आकर्षक योजना दिएर ऋण दिए तर अहिले सहकारी डुबेको छ। ब्याङ्कको तारन्तारको फोनले ऋणी महिला र उनका परिवार तनावमा छन्। सहकारीका नाममा अनौठो ठगी धन्दा थाहा पाउन पहिला ऋणीका कथा बुझ्नुपर्ने हुन्छ। योजनाबद्ध रूपमा बचतकर्ताका नाममा ब्याङ्कबाट 10 लाखका दरले ऋण झिकियो तर आधा मात्रै दिएर ठगी गरियो। यो नयाँ पत्रिकाको मुख्य खबरको उपशीर्षक हो। त्यसै गरी एमाले प्रदेश सांसदका छोरा पनि सहकारी ठगीमा, चुनावमा भोट माग्दा जितेपछि मिलाउँछु भनेका बुवा पनि पन्छिए। उपशीर्षकमा नयाँ पत्रिका पुनः लेख्छ, 700 हाराहारी बचतकर्ताको रकम अपचलन भएको छ। राधाकृष्ण सांसद सरले चुनाव जिते भने मिलाइदिन्छु भनेर भन्नुभएको रहेछ तर चुनावपछि भएको छलफलमा उहाँले त्यो बेला त्यस्तै अवस्था थियो, अहिले सक्दिन भन्नुभयो। यो भनाई हो शिव सताक्षी नगरपालिका 3 का वडाध्यक्ष भास्कर नेउपानेको। सांसद राधाकृष्ण खनाल भन्नुहुन्छ, मैले चुनाव अघि तिर्छु भनेको उहाँहरूको आरोप मात्र हो, मैले सहजीकरण गरिदिन्छु भनेको हो, पैसा तिर्न अहिले मेरो अवस्था छैन, चुनावको ऋण पनि तिरिसकेको छैन। कानून व्यवसायी र सहकारी कर्मीका अनुसार पनि छोराको दायित्व मैले लिनुपर्ने बाध्यता हुँदैन। झापाको शिव सताक्षी नगरपालिका 3 का दिलकुमार तामाङले 5 वर्ष कतारमा पसिना बगाएको पैसा सहकारीमा बचत गर्नुभयो। उहाँकै गाउँकै उन्नति बचत तथा ऋण सहकारीमा 4 लाख बचत गर्नुभएका तामाङ अहिले विखल बन्दमा पर्नु भएको छ। पाराबारी बजारमा 2068 सञ्चालनमा आएको सहकारी 2 वर्ष अघि बन्द भएपछि तामाङको बचत पनि डुबेको छ। एमाले प्रदेश सांसदका छोरा पनि सहकारी ठगीमा, चुनावमा भोट माग्दा जितेपछि मिलाउँछु भनेका बुवा पनि पन्छिए। उपशीर्षक दिँदै मोरङको उमागौरी कृषि सहकारीको 14,56,00,000 हिनामिना राजनैतिक शक्तिको आडमा लेखा समिति सभापति पोखरेलकी पत्नीलाई उन्मुक्ति दिँदै नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। कोरोना बीमाको 11 अर्ब भुक्तानीमा अझै आलटाल शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर बनाएको छ। सरकारले भुक्तानी दिन 4 वर्षदेखि आलटाल गर्दा बीमितले कोरोना बीमाको करिब 11 अर्ब रूपियाँ पाएका छैनन्। जोखिम न्यूनीकरण गर्न बीमा गरेका बीमित 4 वर्षदेखि बीमाको रकम आउने आशामा बसिरहेका छन्। कोविड 19 का बेला बीमा गरेका करिब 1,82,000 बीमितले रकम नपाएका हुन्। बीमा कम्पनीको दायित्व बापत कोरोना बीमाको रकम तिरे पनि सरकारले दिनुपर्ने रकम नदिँदा भुक्तानी नपाएको नेपाल बीमक संघका अध्यक्ष चंकी छेत्रीले बताउनुभयो। कोरोना बीमाको 11 अर्ब भुक्तानीमा अझै आलटाल नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। हनी ट्र्यापिङको गिरोहमा प्रहरी, बलात्कार मुद्दामा फसाइदिने भन्दै थुनामा राखेर रा 30 लाख असुली शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। एक व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी हिरासतमा राखेर 30 लाख रूपियाँ लेनदेन गरी छाड़िएको छ। हनी ट्र्यापिङमा संलग्न समूहले प्रहरी समेतको मिलेमतोमा यस्तो आपराधिक गतिविधि गरेको हो। ललितपुरको प्रहरी प्रभाग भैसे पाटी बुगमतीमा मोर घर भएका एक व्यापारीलाई थुनामा राखी 30 लाख रूपियाँ लेनदेन गरी छाड़िएको हो। ललितपुर प्रहरीले हनी ट्र्यापिङमा संलग्न एक युवती र एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। यसमा भैसेपाटी प्रभागकी प्रमुख रहेकी इन्स्पेक्टर विनु कुमारी शाहीमाथि समेत छानबिन अघि बढ़ाइएको छ। हनी ट्र्यापिङको गिरोहमा प्रहरी, बलात्कार मुद्दामा फसाइदिने भन्दै थुनामा राखेर 30 लाख असुली नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। आज क्यान्सर सतर्कता दिवस, अर्बुद उपचारमा अग्रणी बन्दै सरकारी अस्पताल शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। अर्बुद रोग अर्थात क्यान्सरको उपचार सेवा नेपालमा संस्थागत रूपमा शुरू भएको 25 वर्ष पुग्दै गर्दा यसको उपचार पद्धतिमा नवीन रूपान्तरण आरम्भ भएको छ। केही वर्ष अघिसम्म चितवनको भरतपुरमा मात्रै सीमित क्यान्सर उपचार सेवा अचेल देशैभर विस्तार भएको छ। देशमै पहिलो पटक 2056 असोज 10 गतेदेखि उपचार सेवा शुरू गरेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मात्रै केही वर्ष अघिसम्म क्यान्सर रोगको पहिचान र निदान हुन्थ्यो। नेपाल चिकित्सक संघका अध्यक्ष अनिल विक्रम कार्कीले अहिले देशैभरका अस्पतालले विशिष्ट सेवासहित क्यान्सरको उपचार सेवा दिन थालेको बताउनुभयो। आज क्यान्सर सतर्कता दिवस, अर्बुद उपचारमा अग्रणी बन्दै सरकारी अस्पताल, गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। आर्थिक वृद्धि 4.9% हुने एडीबीको प्रक्षेपण शीर्षकमा कान्तिपुरले खबर प्रकाशित गरेको छ। चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 4.9% हुने एसियाली विकास बैंक एडीबीले प्रक्षेपण गरेको छ। सरकारले भने चालू आर्थिक वर्ष 2081-82 6% आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ। यस वर्ष कृषि उत्पादनमा सुधार, बिजुली उत्पादनमा वृद्धि र सुध्रिँदै गएको पर्यटन क्षेत्र लगायत कारण आर्थिक वृद्धिमा सुधार हुने एडीबीले जनाएको छ। आर्थिक वृद्धि 4.9% हुने एडीबीको प्रक्षेपण कान्तिपुरको अग्रपृष्ठको खबर हो यो। दुई पाङ्ग्रे ट्याक्सी बढे विकृति छैन नियमन शीर्षकमा अन्नपूर्णको मुख्य खबर छ। मोटरसाइकल ट्याक्सी अर्थात भाडा लिएर मोटरसाइकलमा यात्रु सार्ने सेवा छिटो सजिलो र सस्तोमा यात्रा गर्न पाइने तर नियमन नहुँदा यो सेवा जोखिमपूर्ण र असुरक्षित बन्दै गएको एक अध्ययनले देखाएको छ। महिलामाथि यौनजन्य दुर्व्यवहारका घटना हुने, यात्रुको भेषमा गाड़ीमा सवार अपराधीबाट राइडर नै लुटपाटमा पर्ने, अपराध कर्मका लागि अफलाइन सेवा लिने क्रम बढ़ेको अध्ययनको निष्कर्ष छ। दुई पाङ्ग्रे ट्याक्सी बढ़े विकृति छैन नियमन अन्नपूर्णको मुख्य खबरको शीर्षक हो यो। निष्क्रिय कर्जामा छैन सुधार शीर्षकमा कारोबारको मुख्य समाचार रहेको छ। अर्थतन्त्रमा आएको सुस्तता, कर्जा असुलीमा छाएको नैराश्यता लगायतका कारण बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा घट्नुपर्ने ठाउँमा झनै बढ़ेको छ। अर्थतन्त्रले गति लिन नसक्दा त्यसको असर सबैतिर परेको हो। ऋणीको कर्जा तिर्ने क्षमतामा समेत ह्रास आएको तथ्याङ्कले देखाउँछ। निष्क्रिय कर्जा घटाउनका लागि बैंक तथा वित्तीय संस्थाले विभिन्न रणनीति अपनाए पनि सफल हुन सकेका छैनन्। निष्क्रिय कर्जामा छैन सुधार कारोबारको मुख्य समाचारको शीर्षक हो यो। बंगलादेशमा 40 मेगावाट विद्युत बिक्री सम्झौता पत्रमा 17 असोजमा हस्ताक्षर हुने शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर बनाएको छ। नेपालबाट बंगलादेशमा 40 मेगावाट विद्युत निर्यात गर्ने सम्बन्धमा 17 असोजमा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ। सम्झौता पत्रमा हस्ताक्षर गर्न नेपालले बंगलादेशलाई 17 असोजको मिति प्रस्ताव गरी गत साता पत्र पठाएको थियो। सोही मितिमा हस्ताक्षर गर्न आउने गरी बंगलादेशले हिजो नेपाललाई जवाब पठाएको ऊर्जा सचिव सुरेश आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार सो दिन काठमाण्डुमा विशेष समारोह गरेर सम्झौता पत्रमा हस्ताक्षर गरिनेछ। बंगलादेशमा 40 मेगावाट विद्युत बिक्री सम्झौता पत्रमा 17 असोजमा हस्ताक्षर हुने नयाँ पत्रिकाको अर्थपृष्ठको समाचारको शीर्षक हो यो। खाद्यान्न गुणस्तरमा कड़ाई गर्दै काठमाण्डु महानगर शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा खबर छ। खाद्यान्न गुणस्तर को विषयलाई लिएर अनेक प्रश्न उठिरहेको र नजिकै रहेका चाडबाडमा जथाभावी बिक्री वितरण बढ़ने जोखिम रहेको भन्दै काठमाण्डु महानगरपालिकाले खुद्रा तथा थोक बिक्री पसललाई सचेत गराएको छ। खाद्यान्न गुणस्तरमा कड़ाई गर्दै काठमाण्डु महानगर कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। सुपारी केराउ र मरिच आयात खुल्ला शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। बाल मन्दिर जग्गा प्रकरण अनुसन्धानमा अलमल कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। असहाय बाल बालिकाको हेरचाह र संरक्षणका लागि संचालित बाल मन्दिरको जग्गा दुरूपयोग सम्बन्धमा परेको अनुसन्धान छ महिनादेखि अलपत्र छ। बाल संगठनको वर्तमान नेतृत्वले गत वैशाखमा दिएको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान शुरू गरेको थियो। शुरूमा निकै चर्चा भए पनि अनुसन्धान सुस्ताएको छ भने अब मिलापत्रबाटै टुंग्याउने तयारी पनि छ। बाल मन्दिर जग्गा प्रकरण अनुसन्धानमा अलमल कान्तिपुरको अग्रपृष्ठको खबर हो यो। चार दिन भारी वर्षाको अनुमान 56 जिल्लामा रेड अलर्ट शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार बनाएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी चार दिन मुलुकमा भारी वर्षाको अनुमान गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले 56 जिल्लामा रेड अलर्ट जारी गरेको छ। असोज 10 गते आजदेखि 13 गते आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदलिरही अधिकांश स्थानमा मेघगर्जन सहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा अधिक वर्षा हुने जनाएको छ। त्यस्तै मधेश कर्णाली र सुदूरपश्चिमका केही स्थानमा अधिकदेखि धेरै अधिक वर्षाको सम्भावना रहेको छ। चार दिन भारी वर्षाको अनुमान 56 जिल्लामा रेड अलर्ट अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। कार्यक्रम अखबारमा अब सम्पादकीय अर्थतन्त्र सुधारतर्फ शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। केही समय यता मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः हटेर अर्थतन्त्रका कतिपय सूचक चलायमान हुन थालेको संकेत देखिएका छन्। विक्रम सम्बत 2072मा गएको विनाशकारी भूकम्पदेखि नै ओह्रालो लाग्ने क्रम शुरू भएको अर्थतन्त्रलाई विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमण जारी रूस युक्रेन युद्ध मध्य पूर्व अशान्ति लगायतका कारणले दबावमा पारेको विश्लेषण गरिँदै आएको छ। सुस्ताएको अर्थतन्त्रलाई लयमा फर्काउन सरकारद्वारा गरिएका निरन्तरका प्रयासले क्रमशः सफलता पाएको सरकारको भनाईलाई अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पुष्टि गरेको छ। अर्थतन्त्र सुधारतर्फ शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। अमेरिकी नेपालीको अराजकता शीर्षकमा नागरिकको सम्पादकीय रहेको छ। महासभालाई उपहास गर्दै लेबनानमा युद्ध शीर्षकमा कान्तिपुरले सम्पादकीय प्रकाशित गरेको छ। डेंगूको सचेतना शीर्षकमा अन्नपूर्णको सम्पादकीय छ भने निर्यात वृद्धिको विकल्प खोज शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तरसंवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।